اس پروگرام کے اخراجات جوائس مر منسٹریز کے دوست اور پارٹنرز ادا کرتے ہیں۔
آج رات جس موضوع پر میں آپ سے بات کروں گی وہ ہے پاک روح ہمارا قوت بخشنے والا۔ اس ویکینڈ پر میں پاک روح اور موجودہ دور میں پاک روح کی خدمت سے متعلق بات کر رہی ہوں، کیونکہ میرے خیال میں ہم اس پر اتنی توجہ نہیں دے رہے جس کا وہ حقدار ہے۔ میرا خیال ہے کہ پاک روح اس بات سے خوش ہے کہ ہم اس سے متعلق آج بات کر رہے ہیں، کیونکہ وہ جانتا ہے وہ لوگوں میں ہمارے وسیلہ کیا کرنا چاہتا ہے۔ ہمیں اس سے منت کرنے کی ضرورت ہے کہ وہ ہماری زندگیوں میں کام کرے۔ ہمیں اس کی حضوری سے واقفیت کی ضرورت ہے۔ ہمیں پاک روح میں بپتسمے کی ضرورت ہے۔ ہر روز اس میں معمور ہونے کی ضرورت ہے۔ بائبل میں لکھا ہے، روح میں معمور ہوتے جاؤ۔ وہ مسیحی جو چیزوں کو خود سے کرنے کی کوشش کرتا ہے، اور اس مسیحی میں زمین آسمان کا فرق ہے جو واقعی پاک روح پر انحصار کرتا ہے کہ جو کچھ بھی وہ زندگی میں کرنا چاہتا ہے وہ اس کی مدد سے کرے۔ اور میں آپ کو بتا سکتی ہوں، میں بہت مدت سے مسیحی تھی لیکن مجھے ان باتوں کے بارے میں کچھ بھی معلوم نہ تھا جن کا ذکر میں آج رات آپ کے ساتھ کر رہی ہوں۔ میں تثلیث سے متعلق جانتی تھی، میں نے اسے محض عقیدے کے طور پر سن رکھا تھا، لیکن میں اس بات سے متعلق قطعاً نہیں جانتی تھی جو یسوع نے کہا کہ اس سے کیا مراد ہے۔ اس نے کہا، میرا جانا تمہارے لیے فائدہ مند ہے، اگر میں نہ جاؤں تو وہ مددگار تمہارے پاس نہیں آئے گا، لیکن اگر جاؤں گا تو اسے تمہارے پاس بھیج دوں گا۔ یسوع نے پاک روح کو بھیجا تاکہ اس کی نمائندگی کرے اور وہ زمین پر اس کی جگہ لے۔ اور جب یسوع نے یہ کہا میں تمہیں یتیم نہ چھوڑوں گا، پاک روح کی وسیلہ اس نے اس بات کو پورا کیا۔ یسوع انسانی جسم میں تھا اور وہ ایک وقت میں ہر جگہ موجود نہیں ہو سکتا تھا، لیکن روح القدس ایک وقت میں ہر جگہ موجود ہو سکتا ہے۔ یوحنا 15 باب کی 26 آیت ہمارا آج کا پہلا حوالہ۔ لیکن جب وہ مددگار، اب سنیں، میں نے یہ بات ہر سیشن میں کہی لیکن ہماری ہر میٹنگ میں نئے لوگ آتے ہیں، لفظ مددگار اصل متن کے علاوہ کسی بھی اور زبان میں ایک لفظ میں بیان نہیں کیا جا سکتا، اس کو مختلف انداز میں بیان کرنا پڑتا ہے۔ لہٰذا مددگار کیا ہے؟ پاک روح کو مددگار کہا گیا ہے۔ میں تمہارے لیے ایک مددگار بھیجوں گا، مشیر، مددگار، وکیل، مطلب وہ ہمارا مقدمہ لڑے گا، شفایت کرنے والا اور قوت بخشنے والا۔ آج رات ہم یہ سیکھ رہے ہیں، پاک روح ہمارا قوت بخشنے والا ہے، ہر وقت مدد کو تیار۔ لیکن جب وہ مددگار آئے گا جس کو میں تمہارے پاس باپ کی طرف سے بھیجوں گا، یعنی روح حق جو باپ سے صادر ہوتا ہے، کتنے لوگوں کی زندگی میں پہاڑ جیسے مسائل ہیں، میں پہاڑ جیسے مسائل کی بات کر رہی ہوں، نہ کہ عام نوعیت کے مسائل کی، جیسے مسلسل احساس جرم میں مبتلا ہو کر کسی چیز کا عادی ہونا، یا آپ کی زندگی میں پہاڑ جیسے مسائل ہو سکتے ہیں، نشے کا عادی ہونا بھی آپ کی زندگی کا ایک بڑا مسئلہ ہو سکتا ہے، آپ کی زندگی میں عدم تحفظ کی گہری جڑیں ایک مسئلہ ہو سکتی ہیں، اعتماد کا فقدان ایک بڑا مسئلہ ہو سکتا ہے، مسلسل مالی مشکلات، رشتوں میں درانیں، یہ سب ہماری زندگی کے بڑے مسائل ہیں۔ اور ہم میں سے اکثر جب یسوع مسیح کی وسیلہ خدا کے ساتھ تعلق میں بن جاتے ہیں، ہمارے آگے سارے مسائل ہوتے ہیں اور ہم ان سے وقت کے ساتھ ساتھ ایک ایک کر کے پیچھا چھوڑاتے جاتے ہیں۔ جب ہم خدا کے ساتھ چلتے ہیں، آپ میں سے کتنوں نے خدا کی مدد سے چند مسائل کا جواب نے خدا کے ساتھ چلنا شروع کیا، پہلے ہی خاتمہ کر دیا؟ یہ سب کرنے کے لیے ایک چیز جس کی ہمیں ضرورت ہوتی ہے، وہ مسلسل قوت کا حصول ہے۔ آپ جانتے ہیں جو میں کر رہی ہوں مجھے اس سے محبت ہے، لیکن جب میں گھر جاؤں گی میں تھک گئی ہوں گی اور میں بس اچھا محسوس کرنے کی کوشش نہیں کروں گی۔ پہلی چیز جو میں اتوار کو کرتی ہوں وہ یہ ہے کہ میں اپنے آفس میں جا کر خدا کے ساتھ وقت گزارتی ہوں۔ پہلی چیز میں یہ کروں گی، پاک روح سے کہوں گی کہ مجھے قوت بخش اور میری مدد کر کہ جو کچھ میں نے کیا اس کی تھکاوٹ ختم کر اور میرے اندر سے تمام کمیوں کو دور کر۔ پاک روح سے قوت مانگے بنا اپنے دن کا آغاز ہرگز مت کریں۔ ان تمام باتوں کے لیے جو آپ سارا دن میں کرنے جا رہے ہیں، آپ مسیح کے وسیلہ وہ سب کچھ کر سکتے ہیں جو آپ کرنا چاہتے ہیں، وہ آپ کی قوت ہے اور وہ آپ کو آج پاک روح کی وسیلہ میسر ہے۔ گنتی کی کتاب اس کا 13 باب 23 آیت، اب موسیٰ قوم بنی اسرائیل کو بیابان میں سے ہوتا ہوا وعدہ کی ہوئی سرزمین کی طرف لے کر جا رہا تھا۔ उन्होंने मौजूदा सरजमीन से मुतालिक पहले ही बहुत कुछ सुन रखा था। मुझे यकीन है कि हर वो शख्स जो यहाँ पर है और जो बाहर है, अगर आप चर्च बाकायदगी से जाते रहे हैं या आप टीवी पर मेरे प्रोग्राम देखते रहे हैं, आपने हमें खुदा के वादों से मुतालिक बात करते सुना होगा। जैसे आप खुदा के साथ चलते हैं, उन चीजों से मुतालिक सुना होगा जो आपकी हो सकती हैं। लिहाजा उन्होंने भी वादा की हुई सरजमीन से मुतालिक सुना हुआ था कि वहाँ कितना कसरत से फल होता है और वो सब अच्छी चीजें जो वहाँ थी उन्हें मयसर होंगी। लिहाजा मूसा ने वहाँ 12 जासूस भेजे ताकि उस सरजमीन को देख कर आए। वो इस बात को यकीनी बनाना चाहते थे कि वो ठीक जगह पर आए हैं, और मेरा ख्याल है कि ठीक वक्त पर आए हैं, और ये कि जैसा उन्होंने सोचा था हकीकत में वैसा ही था। लिहाजा उसने 12 जासूस भेजे, और आप इस कहानी में देखेंगे उनमें से 2 लोगों ने अपने किरदार के वसीला से खुदा को खुश किया, लेकिन 10 लोगों का रवैया ऐसा था जिससे खुदा ना खुश हुआ। उनमें से 2 ने ईमान से काम लिया और बाकी 10 ने अपने अपने खौफ का इजहार किया। खौफ हमारी जिंदगी में एक पहाड़ जैसा मसला है, और वो वादिये इसकाल में पहुंचे। वहां से उन्होंने अंगूर की एक डाली काट ली जिसमें एक ही गुच्छा था, और जिसे 2 आदमी एक लाठी पर लटकाए हुए लेकर गए। मैं चाहती हूं कि आप एक लम्हे के लिए उस फल से मुतालिक सोचें और कैसे ये उस कसरत को जाहिर करता है जो खुदा हमारी जिंदगी में लाना चाहता है। ये फलों की दुकान से अंगूर का एक छोटा सा गुच्छा खरीदने वाली बात नहीं, वो अपने साथ इतना बड़ा गुच्छा लाए थे जो बहुत बड़ा था। एक गुच्छा जिसे 2 आदमी एक लाठी पर लटकाए हुए लेकर गए। मैं आपके बारे में नहीं जानती, लेकिन मुझे ऐसे फल पसंद हैं, मुझे बड़ी चीजें पसंद हैं। उसी गुच्छे के सबब से जिसे इसराइलियों ने वहां से काटा था, उस जगह का नाम वादी इसकाल पड़ गया, और 40 दिन के बाद वो उस मुल्क का हाल दरियाफ्त करके लौटे, और वो चले और मूसा और हारून और बनी इसराइल की सारी जमात के पास दश्ते फारान के कादिस में आए, और उनको और सारी जमात को सब कैफियत और उस मुल्क का फल उनको दिखाया, और मूसा से कहने लगे कि जिस मुल्क में तूने हमको भेजा था हम वहां गए, वाकई दूध और शहद उसमें बहता है और ये वहां का फल है। लेकिन अब मैं नहीं जानती कि आपने ये बात नोट की या नहीं, लेकिन ये छोटा सा लफ्ज बहुत दफा बड़ा खतरनाक लफ्ज बन जाता है, क्योंकि वो बुनियादी तौर पर कह रहे थे हर चीज जो खुदा ने कही थी वैसी ही खूबसूरत लग रही थी, सब उसके वादे के मुताबिक था। ये देखो वहां का फल, लेकिन एक मसला है, वहां जो लोग बसे हैं वो जोरावर हैं, आप जानते हैं। खुदावन ने उनसे कहा जमीन पर कब्जा कर लो, तुम वहां जाकर उस जमीन पर काबिज हो जाओ। और ये बड़ी दिलचस्प बात है, अगर आप खुदा के कलाम का इस पर मुताला करें तो लफ्ज कब्जा करने से मुराद ये है कब्जा करके वहां के मकीनों को बेदखल करना। दूसरे लफ्जों में खुदा ने सारी मुश्किलात को हल नहीं कर दिया था ताकि वो वहां दाखिल हों और बाकी चीजों को बाद में अपनी जिंदगी में हल करते रहें। उसने उनमें से एक काम कर दिया था, कम से कम वो उनमें से एक चीज पैदा करने की कोशिश कर रहा था, वो थी कि वो बियाबान में उनको सिखाए कि भरोसा कैसे करते हैं, अपने में मजबूत बनाए, उन्हें सिखाए कि उसकी तरफ कैसे देखना है और इनेसार कैसे करना है। और इसका एक हिस्सा ये भी है कि आप मुश्किलात में सीखते हैं। क्या आप जानते हैं हम अपने अच्छे वक्त की निस्बत अपने बुरे वक्त में ज्यादा सीखते हैं। हम इस वक्त ज्यादा सीखते हैं जब खुदा के अलावा कोई ना हो, उस वक्त की निस्बत जब हमारे इर्द गिर्द बहुत से लोग हमारी मदद के लिए मौजूद हों। जिन हालात में से आप गुजर रहे हैं, लिहाजा उनको हकीर ना जाने, क्योंकि अगर चाहे वो मुश्किल हालात हैं, खुदा उन्हें आपको खुद में मजबूत बनाने के लिए इस्तेमाल करेगा, ताकि वो आपको ऐसे अजीम कामों के लिए इस्तेमाल करे जिनका आप तसव्वुर भी नहीं कर सकते। मैं हद तक नहीं जानती कि मैं उनमें से कुछ बातों का जिक्र कैसे करूं जिन हालात में से मैं गुजरी हूं, ताकि इस मकाम पर पहुंचूं जहां आज मैं हूं, और सोचती कि मैं मर जाऊंगी, लेकिन जैसा कि आप देख सकते हैं मैंने मुकाबला किया और आपके सामने मौजूद हूं, और आप भी जिंदा रहेंगे। आप जानते हैं क्यों? सुनिए, क्योंकि आप में से बहुत सारे अभी इस वक्त जिंदगी में मुश्किलात से दो चार हैं और आप दुखी हैं। खुदा आपकी बर्दाश्त से ज्यादा आप पर मुश्किलात को नहीं आने देगा, लेकिन हर मुश्किल वक्त और आजमाइश में वो निकलने की राह भी ठीक वक्त पर मुहैया करेगा, और मैं चाहती हूँ कि आप उसे अपने लिए कबूल करें।